بلکہ نور سے ظہور میں آنے کا مہینہ ہے۔ خاتم النبیین بنا کر، اشرف المرسلین بنا کر، خاتم الانبیاء بنا کر، پروردگارہ ہم انسان تو یہی سوچ سکتے ہیں کہ حکیم بہت خوب جانتا ہے کہ کون سی دوا کا کون سا وقت ہے، لیکن میرے مالک اتنا تو بتا دے کہ اگر بنایا سب سے پہلے تھا، جناب آدم سے پہلے تخلیق کیا تھا تو بھیجا سب سے آخر میں نے. تو قرآن آواز دے کر کہہ رہا ہے، سورہ فرقان میں کیا ہو رہا ہے کہ ہم نے باران رحمت سے پہلے ہواؤں کو بھیجا تاکہ وہ خوشخبری دے کہ ہمارے پیچھے رحمت آ رہی ہے. اور آج بھی ہم یہ دیکھتے ہیں نا کہ بارش رحمت ہے، اللہ کی رحمت ہے. یہ جب بارش ہونے والی ہوتی ہے اس سے پہلے ہوا پہ ایک تنکی اور ٹھنڈک تو آپ کو محسوس ہوتی ہے، جس کو محسوس کر کے آپ یہ بتا سکتی ہیں کہ اب بارش ہونے والی ہے. تو بارش سے پہلے اللہ نے ہواؤں کو بھیجا خوشخبری دے کر کہ وہ خوشخبری دیں کہ ہمارے پیچھے رحمت آ رہی ہے. قربان جاؤں کہ آدم سے لے کر جناب عیسیٰ تک ایک لاکھ چوبیس ہزار پیغمبروں کو بھیجا خوشخبری سنانے کے لیے کہ ہمارے پیچھے رحمت للعالمین آ رہا ہے. اسلام کبھی نہیں بنتا، جو پیغام جناب آدم کا تھا وہ بھی اسلام تھا، جو جناب نوح کا تھا وہ بھی اسلام تھا، جناب عیسیٰ کا پیغام بھی اسلام، جناب موسیٰ کا پیغام بھی اسلام. لیکن اسلام جب مکمل ہوا، جب اپنے شباب پر پہنچا، جب اپنے کمال پر پہنچا، تو جس ہستی کے ہاتھوں پہنچا وہ خاتم الانبیاء ہے، اشرف المرسلین ہے، احمد مصطفیٰ، محمد مصطفیٰ صلی اللہ علیہ وسلم. آپ کے بعد کوئی نبی نہیں آئے گا. کائنات کے سارے مفکر، کائنات کے سارے فلسفی، کائنات کے سارے عالم مل کر بھی اگر چاہیں تو اللہ کی اس حقیقت کو تبدیل نہیں کر سکتے کہ قرآن آواز دے کر کہہ رہا ہے، اے میری حبیب، میں نے آپ کو خاتم النبیین کہہ کر بھیجا، خاتم النبیین بنا کر بھیجا. اس لیے کہ ہدایت کا وہ سلسلہ جو جناب آدم علیہ السلام سے شروع ہوا تھا، مومنات پر ایک عام سی بات ہے کہ اللہ نے جب جناب آدم علیہ السلام کو اس دنیا میں بھیجا، انسان کا ذہن ابتدائی مناظر، انسان اتنا ترقی یافتہ نہیں تھا، انسان کی سوچ کو کمال حاصل نہیں ہوا تھا. جو جو زمانہ بڑھتا آگے بدلتا چلا گیا، انبیاء آتے گئے، اور میرے مولا آئمہ معصومین کا فرمان ہے نا کہ لوگوں سے ان کی عقلوں کے مطابق گفتگو کر. جناب نوح علیہ السلام جب آئے، انسان کا ذہن جس سطح پر پہنچ چکا تھا اس کے مطابق گفتگو کی، اس کے مطابق اسلام کی تعلیمات پہنچائے. جناب ابراہیم کے زمانے میں انسان کی ترقی جہاں تک انسان کو لے جا سکی، اس زمانے میں اس کے مطابق اسلام کا پیغام پہنچا رہ گیا. لیکن جب انسانی ذہن ترقی کر کے اس قابل ہوا کہ اس آخری ہدایت کے سبق کو پڑھ سکے اور پڑھ کر سمجھ سکے، تو پھر ضرورت تھی کہ اس آخری استاد کو، اس آخری ہادی کو بھیجا جائے کہ جس کو اللہ کی بغیر رحمت میں رکھا. اے میرے نبی، بنایا سب سے پہلے ہے لیکن بھیجوں گا سب سے آخر میں، اس لیے کہ آپ قدرِ نور میں بیٹھ کر ابھی ہادیوں کی ہدایت کے راز دیکھتے رہیے، ان کے انداز دیکھتے رہیے. آخری سبق آپ کو پڑھانا ہے اور کتابِ ہدایت کو سرور کائنات. اب آپ کے بعد نہ تو کسی نبی کی ضرورت ہے، نہ کسی رسول کی ضرورت ہے. جناب سرور کائنات کی زندگی، اور میں کہتی ہوں اللہ کی نعمتوں میں سے سب سے بڑی نعمت और अक्सर मैं अपनी मजलिसों में भी ये कहती हूँ कि अगर इंसान शुक्र करना शुरू करे, जब अल्लाह की नेमतों का अंदाजा करना शुरू करे, तो हम सोचते हैं ना कि अल्लाह की नेमतें, अल्लाह ने सबसे पहले तो हमें इंसान बनाकर इस दुनिया में भेजा और उसके बाद उसकी सबसे बड़ी नेमत जो है कि उसने हमें इस तरह बड़ी कायनात की उम्मत में पैदा किया। अल्लाह की इतनी बड़ी सआदत है कि अगर हम जिंदगी भर इस नेमत का शुक्र अदा करते रहे तो हम इसका शुक्र अदा नहीं कर सकते। वो रसूल के जिसकी उम्मत में होना और अंबिया के लिए बायस फख्र था, अल्लाह ने वो नेमत हमें ऐसे अदा की, उन वालिदैन के तवस्सुत से अदा की कि अल्लाह का लाख लाख शुक्र है कि परवरदिगार ने हमें और हमारे वालिदैन को उम्मत रसूल
मकाम पे रुका नहीं, आपने फरमाया और अगर
तुम पहाड़ की चोटी पर गए और तुम्हें लश्कर नजर ना आया तो फिर क्या समझोगे? कुर्बान जाओ उस जमाने अक्दस के कि जिस पर इतना यकीन था मुसलमानों को नहीं काफिरों को। कहा है अब्दुल्ला के बेटे, अगर हम पहाड़ की चोटी पर गए और हमें वो लश्कर नजर ना आया तो हम ये समझेंगे कि हम अंधे हो गए हैं, लेकिन आप चूरी किरदारे रसूल का वो पैमाना हमारे सामने है। परवरदिगार हमें तौफीक दे ऐ मेरे आका, इस मुबारक महीने की बरकतों से, उस महबूबे खुदा की बरकतों से, उस हबीबे खुदा की बरकतों से जिसके सदके में इस पूरे कायनात को तकलीफ किया। मेरे मौला हमें भी अमल और किरदार की उन बुलंदियों पे पहुंचा दे कि दुनिया वाले हमें अगर पहचाने सरवर कायनात मोहम्मद मुस्तफा की उम्मत की हमारे से, और हमें इस काबिल बना दे। मेरे मौला अली की दुआ है परवरदिगारा, तू मेरा वैसा रब है जैसा मैं चाहता हूँ, मुझे वैसा बंदा बना दे जैसा तू चाहता है। मेरे मौला हम इसी दुआ को मुसलसल करते हुए, ऐ मेरे मौला आप हमारे वैसे नबी हैं जैसा हम चाहते हैं, हमें वैसा उम्मती बना दे जैसा आप चाहते हैं।
बेशक सीरत नबी का हर पहलू और उनकी जिंदगी का हर गोशा माशरे के हर फर्द के लिए बाइस इसका है। हम खुदावंदे दादा से दुआगो हैं कि वो हम सब को तालीमात नबी पर ज्यादा से ज्यादा अमल पैरा होने की तौफीक अदा फरमाए। कुव्वते इश्क से हर वस्त को बाला कर दे, कुव्वते इश्क से हर वस्त को बाला कर दे, जहर में इसमें मोहम्मद से उजाला कर दे। अब मैं दावत देती हूँ हमारी होस्ट स्पीकर मोहतरमा फातिमा रिजवी को कि वह यहाँ तशरीफ लाए और इस मौजूद को कंज्यूम करें। दुरूद भेजिए मोहम्मद वाले
मगर क्योंकि जाहिर बात है मुझे भी अब कुछ कहना है तो उस
آیتِ گرامی سے میں ابتدائی کلام کرتی ہوں کہ جس میں پروردگار عالم جو ہے اپنے حبیب کی سیرت کو اس انداز میں پیش کر رہا ہے. سورہ احزاب آیت نمبر 21 جسے ابھی شہرہ بازی نے بھی آپ کے سامنے پیش کیا کہ لقد کان لکم فی رسول اللہ اسوہ حسنہ, کہ تمہارے لیے تمہارے رسول کی سیرت جو ہے وہ اسوہ حسنہ. عزیزان گرامی, اسوہ حسنہ کا مطلب کیا ہے؟ یعنی وہ سیرت حسنہ جو رسول اللہ کی تھی. یہ آیت جب میں نے پڑھی تو میرے ذہن میں فوراً ایک اور آیت آئی کہ جس طرح ہم قرآن میں اکثر دعائیہ کلمات کے طور پر استعمال کرتے ہیں کہ ربنا آتنا فی الدنیا حسنہ و فی الآخرۃ حسنہ وقنا عذاب النار, کہ پروردگار عالم دنیا اور آخرت میں حسنہ عنایت فرما. عزیزان گرامی, یہ حسنہ اور وہ حسنہ, یہ حسنے کون سے حسنات ہیں؟ کیا یہ وہ حسنات ہیں جو ہمارا اپنی زندگی میں مانگ رہے ہیں کہ وہ مادی حسنات, یا یہ حسنات وہ حسنات ہیں کہ جو ہمیں ہماری مانوی زندگی میں اس مقام بلند پر لے کر جاتے ہیں جہاں پروردگار عالم ہمیں دیکھنے کا خواہش مند ہے؟ تو رسول کی زندگی پہ جب ہم نظر ڈالتے ہیں تو ہمیں اس بات کا اندازہ ہوتا ہے کہ حسنہ سے مراد صرف رسول جس چیز کو حسنہ سمجھتے تھے وہ ہے. ہم اور آپ جس چیز کو حسنہ سمجھتے ہیں شاید کسی دوسرے کے لیے حسنہ نہ ہو. یعنی ایک چیز جو مجھے فائدہ دے سکتی ہے میرے لیے اچھی ہے وہ شاید آپ کے لیے نہ ہو, مگر اس طرح زندگی نہیں گزر سکتی. پروردگار عالم جس معاشرے کا خواہ ہے, اگر ہم سب اپنے اپنے طور پہ حسنات کو معین کرنے لگے تو ہم شاید اس مقام تک نہ پہنچ سکیں, اور نہیں اگر ہم معاشرے کے حالات سے تو ہمیں اس بات کا اندازہ ہو رہا ہے کہ کہیں نہ کہیں کوئی غلطی ہو رہی ہے جب ہم اس منزل تک نہیں پہنچ پا رہے ہیں. تو عزیزان گرامی, ہم اگر توجہ کرتے ہیں تو ہمیں اس بات کا اندازہ ہوتا ہے کہ قرآن حسنات کو معین کر رہا ہے خود رسول کی زندگی کے حوالے سے. اور آپ دیکھیے کہ یہ اسوہ حسنہ جسے ہم رسول کی سیرت کہتے ہیں, سیرت حسنہ جو ہے یہ وہ نورانی سیرت ہے کہ اگر ہم اور آپ اس پر چل رہے ہوتے تو ہمارے کردار نورانی ہو جاتے. اور ہمارے سے بھی شہلا باجی نے کہا نا کہ دشمن بھی ان کے کردار کی تصدیق کیا کرتے تھے, دشمن بھی ان کے کردار کو اس بات سے جانا کرتے تھے کہ یہ صادق اور امین ہے, کبھی جھوٹ نہیں بولتے. اور عزیزان گرامی, جو بھی اس اسوہ حسنہ کو اپنا لے گا تو اس کا کردار دنیا والوں کے لیے نمونہ عمل بن جائے گا. جیسے 2 سال پہلے 2006 میں ہم ایک آرٹیکل پہ نظر پڑتے ہیں جو ٹورنٹو اسٹار میں آیا تھا, جس میں وہاں کے جو اسرائیل کے انٹیلیجنس آفیسر تھے انہوں نے انٹرویو کیا تھا, اور اس انٹرویو میں کیا کہا تھا کہ 15 سال سے ہم اس شخص حسن نصر اللہ کی ایک ایک ورڈ کو ایک ایک لفظ کو چیک کر رہے ہیں, اور ہم نے اس کی زندگی میں کہیں جھوٹ یا غلط سے جھوٹ پایا. تو آپ دیکھیے اسوہ حسنہ کسے کہتے ہیں کہ اگر اسوہ حسنہ 1400 سال پہلے اس حادی بڑا جس پہ نبوت ختم ہو گئی وہ سادے پر امین تھا تو ان کے پیروکاروں کو بھی سادے پر امین ہونا چاہیے. ان کے پیروکاروں کو اپنی ذات کے لیے نہیں, دشمن دوسرے لوگ ہیں. ہم تو کہتے ہیں نا ہم دوسرے اس بات کی گواہی دے کہ یہ صادق اور امین. تو عزیزان گرامی, پروردگار عالم قرآن میں کیا فرماتے ہیں کہ انما تعلمون اجر المحسنین, کیا اللہ ہمارے حسنہ کرنے والوں کے عمل کو ضائع نہیں کرتا ہے, کبھی ضائع نہیں کرتا. یہ مت سوچے گا کہ اگر آپ نے ہمارے حسنہ انجام دیا اور آپ آئیں گھر میں گھر سے اور یہاں پر اس وقت سیرت کانفرنس میں بیٹھی اور ماشاء اللہ سے ان فہران کے ان مومنات کے ان علم سے جو کہ تعلیمات آئیں گے معصومین تھی, جو تعلیمات محمد مصطفیٰ صلی اللہ علیہ وسلم تھی اس کو سنا اور انشاءاللہ اس سے استفادہ کریں گے اپنی زندگی میں, تو اس سے بڑا حسنہ آپ کی زندگی میں شاید کوئی ہو. ٹھیک ہے, تو آپ دیکھیں خدا اپنے تعالیٰ ان حسنات کو کبھی ضائع نہیں کرتا ہے, پروردگار عالم ضرور جو ہے وہ اس کا اجر دیتا ہے. بس 2 جملوں میں آپ کے سامنے گزارش کروں گی کہ اس کا ہوتا کیا ہے, سیرت ہوتی کیا ہے, کیونکہ میں یہ سمجھتی ہوں میری جو ناقص عقل ہے جو میں معاشرے میں آپ لوگ کے ساتھ ہوں یا جہاں بھی ہوں دنیا کے کسی گوشے میں بھی, और हिस्ट्री को हम मिक्स कर रहे थे। सीरत एक अलग चीज है, हिस्ट्री यानी तारीख एक अलग चीज है। रसूल अल्लाह ने जो आमाल अंजाम दिए हम उन्हें सीरत समझ रहे होते थे। और फिर हम कहते हैं कि हम निका पर नहीं कर सकते, हमारे लिए मुश्किल है। और अगर हम इस चीज को मद्देनजर रखें तो बाद में हमारे लिए मुश्किल है, क्योंकि परवरदिगार आलम ने क्या कहा है कि रसूल की सीरत हमारे लिए वाजिब अल अताअत है। और हम सीरत को क्या समझते हैं, तारीख, यानी हम सीरत को क्या समझते हैं कि ये सीरत जो है ये रसूल अल्लाह की जो वाकियात है जो हमारे अंजाम किए वो है। और हम जो अपने माशरे से उसको मिलाते हैं तो हमें बहुत दुश्वार करते हैं कि नहीं इम्पॉसिबल, हम इसमें अमल नहीं कर सकते हैं। क्योंकि रसूल जो थे, एक मिसाल पेश करूं, ऊंट पे हज पे जाया करते थे, या सवारी जो जानवर थी उस पे हज पे जाते थे, या जो लिबास पहनते थे उस पे, वो आज के जमाने में हम इस्तेमाल नहीं कर सकते हैं। तो अज़ीज़ाने किराम, इस जो थोड़ी सी कंफ्यूजन हमारे जहन में इसको दूर करने के लिए मैं आपके सामने पेश करती हूँ कि हिस्ट्री तारीख एक अलग चीज है, जो वाकियात अमली तौर पर रसूल की किताबों में महफूज है वो पढ़ना इबादत है, उनको पढ़कर हम सबक हासिल करें। मगर सीरत की पैरवी वाजिब है। सीरत किसे कहते हैं? सीरत मुख्तसर अल्फाज में, जो बहुत बसी मौजूद है, फिर मुख्तसर अल्फाज में आपके खिदमत में पेश करती हूँ कि सीरत का मतलब है वो उसूल जो रसूलुल्लाह ने अपनी जिंदगी में लागू रखे, वो लॉ, वो कवानीन जो परवरदिगार आलम ने रसूल को बताया और रसूलुल्लाह उस पर सख्ती से अमल पैदा करे। जैसे मैंने अभी आपके सामने क्या पेश किया कि सवारी, अब सवारी से मुराद ये नहीं कि हम भी ऊंट पर बैठ के हज पर जाएं और इसलिए हम सीरत पे अमल करेंगे, नहीं। सवारी से मुराद है कि जब भी हम हज पर जाएं तो उन उसूलों को, उन कवानीन को मद्देनजर रखें कि जिनको रसूलुल्लाह ने मद्देनजर रखा था कि सवारी कैसी होनी चाहिए, सवारी के लिए जो सवारी के खरीदने के लिए पैसा है वो कैसा होना चाहिए। यानी आप जिंदगी में इन उसूलों को ले आए, छोटी छोटी चीजों में, रसूल लिबास कैसे पहनते थे। अब जरूरी नहीं वो लिबास हम पहने, क्या हम अपने माशरे में नहीं पहन सकते, हमारा माशरा डिफरेंट माशरा है, हमें वो उसूल मद्देनजर रखने हैं कि वो लिबास पहनते वक्त हमें किन किन चीजों को मद्देनजर रखना है। क्या ये लिबास जो है, ये एग्जाम्पल आपको इसलिए दे रही हूँ कि इन एग्जाम्पल से हम आसानी से समझ सकते हैं कि ये लिबास जो है किसी माले हराम से तो नहीं खरीदा है, ये लिबास किसी का दिल तो नहीं दुखा रहा है, ये लिबास किसी यतीम के माल से तो नहीं खरीदा हुआ है, ये लिबास चोरी का तो नहीं है। यानी वो उसूल अपनी जिंदगी में हम अगर चलाते, यानी हम अपनी जिंदगी को निजात कर रहे हैं, हमारी लाइफ बहुत आसान हो जाएगी। फिर हम ये नहीं कहेंगे कि वो कहाँ और कहाँ का, फिर हम ये कहेंगे कि वो हमारे हादी थे, वो हमारे ड्राइवर थे और हमें उनके नक्शे कदम पर चलना है। जैसे अभी सिस्टर तैयबा ने कहा कि सलमान फारसी उनके फुट स्टेप पे चलते थे, पांव पे पांव रखकर चलते थे, वैसे नक्शे कदम, नक्शे कदम हुई। यानी वो उसूल जो हमारे नबी ने अपनी जिंदगी में या हमारे मौलाना अपनी जिंदगी में अपनाए थे। मुख्तसरन मैं समझती हूँ कि वो कार्य हसना, देखिए परवरदिगार आलम दूसरा कार्य हसना जो कि बहुत जरूरी है कि हम उस काम को अंजाम दें ताकि हम भी रसूल के नक्शे कदम पर चल सकें और हम रसूल के उम्मती कहला सकें। दूसरा काम जो है वो परवरदिगार आलम खुद कुरान मजीद में फरमाता है सूरह आराफ आयत नंबर 157 में कि अल्लज़ीना यतबिउना रसूल नबीयुल उम्मी, कि साहिबान ईमान वो हैं जो रसूल उम्मी का इत्तेबा करते हैं, जिसका जिक्र परवरदिगार आलम ने तौरात में भी किया और इंजील में भी किया है। वो नेकियों का हुक्म देता है, बुराइयों से रोकता है। यानी एक कार्य हसना क्या हुआ, किसी आयत ने हमें वाजिया कर दिया। एक कार्य हसना उसवे हसना रसूल की जिंदगी का अमर बिल मालूफ व नहीं अल मुनकर, ये वाजिब है। अगर हम इसे कोई से अंजाम नहीं दिए ना तो यानी हमारा रास्ता अलग है और रसूल का रास्ता अलग है। बेशक हम सीरत कॉन्फ्रेंस करें, इंतकाल करें, मिलाद करें, मजलिस करें, अगर हम अमर बिल मालूफ व नहीं अल मुनकर नहीं कर रहे का मतलब है। और खबीज